नमस्कार, फ्रिडम चौतारी पडकास्टको 89 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म नानुमैया खड्का। फ्रिडम फोरमले नियमित रूपमा विभिन्न विषयमा केन्द्रित रही पडकास्ट बनाउँदै आएको यहाँहरूलाई विदितै छ। यसै सन्दर्भमा आजको पडकास्टमा हामी नेपाली मिडियामा महिलाको उपस्थिति विषयक फ्रिडम फोरमले गर्दै आएको अनुगमनका तथ्याङ्कहरूका विषयमा चर्चा गर्नेछौँ। सर्वप्रथम हामीले तथ्याङ्क सङ्कलन गरिरहेका सञ्चार माध्यमहरूका विषयमा कुरा गरौँ। हामीले राष्ट्रिय स्तरका 9 पत्र पत्रिका र 6 अनलाइन न्युज पोर्टल र त्यसै गरी प्रदेश स्तरका 21 पत्र पत्रिकामा अनुगमन गर्दै आएका छौँ। हाम्रो यो अनुगमन औपचारिक रूपमा 2017 सुरु भयो भने 2020 अर्थात् यस साल पनि नियमित नै छ। र हामीले 2017 अनुगमन गर्दा हामीले 9 पत्र पत्रिका अर्थात् अन्नपूर्ण पोस्ट, गोर्खापत्र, द राइजिङ नेपाल, द काठमाडौँ पोस्ट, कान्तिपुर, द हिमालयन टाइम्स, नागरिक, रिपब्लिका र नयाँ पत्रिका रहेका छन् भने 6 अनलाइन पोर्टलहरूमा सेतो पार्टी, अनलाइन खबर, रातो पार्टी, लोकान्तर, बारखरी र पहिलो पोस्ट रहेका छन्। र हामीले अनलाइन पोर्टल, अनलाइन न्युज र प्रदेश स्तरका पत्र पत्रिकाको अनुगमन 2018 सुरु गरेका थियौँ। अब जाउँ हाम्रो अनुगमनको विधितर्फ। हामीले अनुगमन गर्दा यी 9 सञ्चार माध्यम र 6 अनलाइन समाचार र 21 प्रदेशका पत्र पत्रिकाका समाचारमा बाइलाइनमा पुरुष अर्थात् महिलाको उपस्थिति कस्तो छ, कति पुरुष कति महिलाका बाइलाइन प्रकाशित भए, त्यसै गरी समाचार स्रोतका रूपमा कति पुरुषलाई कोट गरियो र कति महिलालाई कोट गरियो, र समाचारको हेडलाइन कुन विषयसँग सम्बन्धित छ, राजनैतिक, सामाजिक, स्वास्थ्य, विज्ञान अर्थात् इन्टरटेनमेन्टसँग सम्बन्धित छ भन्ने पनि अध्ययन गरेका छौँ। र त्यसै गरी समाचारको विषयवस्तुका आधारमा महिलाका बाइलाइन र महिला कति स्रोतको रूपमा कोट भएका छन् भन्ने कुरा पनि हामीले अनुगमन गरेका छौँ। अब आउनुहोस् तथ्याङ्कका विषयमा कुरा गरौँ। 2017 हामीले सङ्कलन गरेको तथ्याङ्कको विषयमा कुरा गर्नुपर्दा 2017 जम्मा 4317 समाचार हामीले छापा माध्यमबाट अनुगमन गरेका थियौँ। ती समाचारमा 9% महिलाको बाइलाइन पाइयो भने 10% महिलाहरू समाचार स्रोतका रूपमा कोट भएको पायौँ। त्यसै गरी 2018 आउँदा 4247 छापा माध्यमकै समाचारहरूमा 9% नै बाइलाइन पायौँ भने 11% महिलाहरू स्रोतको रूपमा कोट भएको पायौँ। र त्यसै गरी 2019 4219 समाचारमा 13% महिलाको बाइलाइन र 13% नै महिलाहरू स्रोतको रूपमा कोट भएको पायौँ। र त्यसै गरी अनलाइन माध्यमबाट हामीले अनुगमन गरेका समाचारहरूमा भन्नुपर्दा 2018 1438 समाचारमा 18% महिलाका बाइलाइन पायौँ भने 11% महिलाहरू स्रोतका रूपमा कोट हुनुभएको थियो। र त्यसै गरी 2019 1440 समाचार अनुगमन गरेकोमा 17% महिलाहरू बाइलाइनमा प्रस्तुत हुनुभएको थियो भने 12% महिला स्रोतको रूपमा कोट हुनुभएको थियो। र त्यसै गरी प्रदेश स्तरका समाचारहरूमा पनि हाम्रै फ्रिडम फोरमका 7 प्रदेश प्रतिनिधिहरूले अनुगमन गर्नुभएको छ र उहाँहरूको अनुगमनबाट प्राप्त भएको तथ्याङ्कका अनुसार समाचारमा 12% महिलाको बाइलाइन र 14% महिलाहरू स्रोतको रूपमा कोट भएको पायौँ। जम्मा समाचार 3995 अनुगमन भएका थिए। र त्यसै गरी 2019 4021 समाचारहरू अनुगमन भएकोमा 7% महिलाको बाइलाइन र 12% महिला स्रोतको रूपमा कोट भएको पायौँ। र यसपछि आउँ 2020 अर्थात् यसै सालको अनुगमनको तथ्याङ्कतिर। 2020 हामीले फेब्रुअरी महिनाभरि यिनै सञ्चार माध्यमका समाचारहरूलाई अनुगमन गरेका थियौँ। र 2020 अनुगमनको तथ्याङ्कमा भन्नुपर्दा हामीले छापा माध्यमबाट 2087 समाचार र 463 ओपिनियन आर्टिकल्स अर्थात् ओपएडमा छापिएका आर्टिकल्सहरू र 870 अनलाइन सञ्चार माध्यममा प्रकाशित भएका समाचारहरू अनुगमन गरेका थियौँ। र यी समाचारहरूमा छापा माध्यममा हामीले 16% महिलाको बाइलाइन पायौँ भने अनलाइन समाचारहरूमा 14% महिलाहरूको बाइलाइन प्रकाशित भएको थियो। र त्यसै गरी स्रोतका रूपमा छापा माध्यमका समाचारमा 13% महिलाको कोट आएको थियो भने अनलाइन समाचारहरूमा 12% महिलाहरू चाहिँ मुख्य स्रोतका रूपमा कोट भएको पायौँ। र यी तथ्याङ्क हेर्दा 2019 कम्पेरिजनमा 3% वृद्धि भएको पायौँ छापा माध्यमका समाचारहरूको, बाइलाइनमा भने 3% नै घटेको छ अनलाइनका समाचारहरूमा। र त्यसै गरी हामीले सञ्चार माध्यमहरूलाई नै भन्नुपर्दा द काठमाडौँ पोस्टले सबैभन्दा बढी पुरुष र द राइजिङ नेपालले सबैभन्दा बढी महिलाका बाइलाइनहरू प्रकाशित गरेको पायौँ। त्यसै गरी अनलाइन सञ्चार माध्यममा सेतो पार्टीले सबैभन्दा बढी महिलाको बाइलाइन समेटिएको समाचारहरू प्रकाशित गरेको पायौँ। र त्यसै गरी सबैभन्दा महत्त्वपूर्ण 2020 तथ्याङ्कमा हामीले के पायौँ भने 2087 छापा माध्यमका समाचारहरू अनुगमन भएकोमा 50% समाचारहरू जसमा महिलाका बाइलाइन भेटिए ती समाचारहरू छापा माध्यमको प्रमुख पृष्ठमा छापिएको पायौँ। र तिनमा पनि सबैभन्दा बढी द राइजिङ नेपाल र गोर्खापत्रमा बढी प्रकाशित भएको पायौँ। र त्यसपछि द हिमालयन टाइम्सले पनि द राइजिङ नेपालभन्दा पछि सबैभन्दा बढी महिला बाइलाइन समेटिएको समाचार प्रकाशित गरेको थियो मुख्य पृष्ठमा। र त्यसै गरी हाम्रो 2017 अनुगमनमा के पाइएको छ भने समाचार अर्थात् सञ्चार माध्यमहरूका समाचारमा मुख्य पृष्ठहरूमा राजनीतिसँग सम्बन्धित समाचारहरू नै बढी प्रकाशित भएको पाइएका छन् र राजनीतिपछि सामाजिक विषयवस्तुमा आधारित समाचारहरू बढी प्रकाशित भएको पाइएको छ। तथापि महिलाका बाइलाइनहरू हामीले यही समाचारको विषयवस्तु तथा महिलाको बाइलाइन र महिला स्रोतहरू कसरी चाहिँ प्रकाशित भएका छन् भनेर त्यो प्याटर्न पनि हामीले हेरेको थियौँ र त्यो मा हामीले हेर्दाखेरि के पायौँ भने सबैभन्दा बढी राजनीतिसँग सम्बन्धित समाचारहरू प्रकाशित भए तापनि महिलाका बाइलाइन र महिला स्रोतहरू सबैभन्दा बढी सामाजिक विषयवस्तुका समाचारमा नै समेटिएको पाएका छौँ। यसै गरी अहिले COVID-19 पेन्डेमिकको कन्डिसनलाई विचार गर्दै हामीले एउटा सानो अध्ययन COVID-19 समाचारहरूमा महिलाको उपस्थिति कस्तो छ भनेर पनि गरेका थियौँ। यो हाम्रो अध्ययन हामीले मे 21 जुन 21 समाचार सामग्रीहरूमा गऱ्यौँ र यी समाचार सामग्रीहरू 6 अनलाइन अर्थात् रातोपाटी, सेतोपाटी, पहिलो पोस्ट, बारखरी, लोकान्तर र अनलाइन खबरमा प्रकाशित भएका समाचार सामग्रीहरूमा हामीले अनुगमन गरेका थियौँ र अनुगमनको क्रममा हामीले जम्मा 931 समाचारहरू हामीले अनुगमन गरेकोमा 15% महिलाका बाइलाइन भेटिए भने 15% नै महिला स्रोतको रूपमा कोट भएको पायौँ। र 15% महिला स्रोतको रूपमा कोट हुनेमा पनि सबैभन्दा बढी महिला डाक्टर र नर्सहरू नै पायौँ र स्थानीयको कोट कमै आएको पायौँ हामीले यी समाचारहरूमा। र यी समाचार मध्ये 3 समाचार महिलामा आधारित थिए जुनमा एउटा डाक्टरले कोरोनाको हस्पिटल स्थापना गरेर त्यहाँ नियमित उपचार गरिरहनु भएको समाचार आएको थियो भने अरू 2 पनि विशेष गरी महिलामै आधारित थिए। यस तथ्याङ्कको प्रस्तुति पश्चात आज हामीसँग यहाँ 2 विज्ञहरू हुनुहुन्छ। सर्वप्रथम खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्मा, नेपाली सञ्चार माध्यममा महिलाको उपस्थिति बारे के भन्दै हुनुहुन्छ सुनौ।
नेपालको पत्रकारिता जगतमा अहिले महिला पत्रकारहरूले धेरै राम्रो स्थान बनाइसक्नु भएको छ, चाहे त्यो प्रिन्ट, अडियो भिजुअल, इलेक्ट्रोनिक, डिजिटल हरेक क्षेत्रमा हेर्ने हो भने तपाईँले एकदम कुशल सक्षम महिला पत्रकारहरू पाउनुहुन्छ, चाहे त्यो लेखन विधामा होस्, फोटोग्राफीमा होस्, एङ्करिङ, टिभी प्रडक्सन, डिजाइनिङ, डाइरेक्टिङ हरेक क्षेत्रमा पाइन्छ। खालि नपाइने भनेको के छ भने अहिले पनि विडम्बना नीति निर्माण गर्ने ठाउँमा, चाहे त्यो सरकारी मिडियामा होस् या प्राइभेट सेक्टरमा। राष्ट्रिय दैनिकको सम्पादक अहिलेसम्म कोही महिला हामीले पाएका छैनौँ। तर यसको मतलब यो होइन कि नभएर होइन, छौँ, हामीहरू प्रशस्त मात्रामा छौँ जसले डेलिजलाई पनि लिड गर्न सकिन्छ, संस्थाहरूलाई हाँक्न पनि सक्छौँ। मलाई अहिले यो कुरा भन्न मन लागेको किनभने नि संसार एउटा अहिले महामारीमा जुधिरहेको छ र यो महामारीमा एउटा सबभन्दा मुख्य भूमिका चाहिँ नि पत्रकारिता जगतले खेलिरहेको छ। पत्रकारहरूको समक्ष अझ ठुलो चुनौती आएको छ कि कसरी हामीले एकदम सत्य तथ्य जनताको समक्ष पस्क्यौँ भनेर, होइन? र यस क्षेत्रमा महिला पुरुष दुवै पत्रकारहरूले एकदम हातोमेलो गरेर अगाडि बढ्नुपर्ने जरुरत छ, बढिरहेको पनि छ। तर अहिलेको बेलामा कठिनाई हेर्ने हो भने सबभन्दा पहिला त पत्रकारिता जगतले नै नेपालमा एकदम ठुलो वित्तीयको साथसाथै सूचना संकलन गर्ने काममा पनि धेरै कठिनाई भोग्नु परेको छ। अब कति प्रेसहरू त बन्द होला भन्ने पनि डर छ। र मेन कुरा चाहिँ नि सूचना संकलन गर्ने काममा सोर्स एकदम सत्य सोर्सहरू सही समाचार संकलन गर्ने र त्यसको भेरिफाई गर्नलाई सबैलाई गाह्रो भइरहेछ। तर त्यसमा पनि अब यहाँ एउटा लैङ्गिक पक्ष चाहिँ छ। यति बेला मुभमेन्टको कमी छ, यातायात छैन र धेरै महिलाहरूको हातमा यातायात अझ पनि पुगिसकेको छैन, होइन? र प्रेस मिडियासँग पनि प्रशस्त मात्रामा नहोला, भएको खण्डमा पनि त्यो तह अनुसारको मा बाँडफाँड होला, होइन? त्यसले गर्दाखेरि ठाउँमा पुग्नलाई गाह्रो हुनुको साथसाथै अब अस्पताल या बाहिरै पनि गएर समाचार संकलन गर्दाखेरि आफूसँग एउटा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट नभएको खण्डमा संक्रमण हुने डर हुन्छ, त्यो भोग्न परिरहेको छ। त्यो मलाई लाग्छ पुरुष र महिला दुवै पत्रकारहरूले यो भोग्न परिरहेको छ। तर मैले यसो महिला पत्रकार साथीहरूसँग कुरा गर्दाखेरि के बुझेँ भने यो पर्सनल प्रोटेक्सन इक्विपमेन्ट र साथसाथै कतिपय क्यामेरा इमर्जेन्सीमा युज हुने यी सब कुराहरू चाहिँ नि महिला पत्रकारहरूले पाउनु भएको छैन। भन्दाखेरि जोखिम एउटा त सूचना लिन जान नपाउने जोखिम भयो, त्यसले गर्दाखेरि आफू पछि हटिने भयो। अर्को कुरा के भने एउटा संक्रमण हुने जोखिम पनि हुनसक्छ। भनेपछि यो कुरा सोच एकदमै सोच्न लायक कुरा हो। त्यसको साथसाथै घरमा यी बसेर काम गर्न पर्ने सिचुएसन यो लकडाउनमा पनि भयो र अझ पनि भइरहेछ। त्यस्तो बेलामा चाहिँ नि महिला पत्रकारहरू विशेष गरिकन विवाहिता तर अविवाहिताहरूलाई पनि घरको गृहस्थीको काम अझ बढी थोपिन चाहिँ नि सक्छ। त्यो चाहिँ नि वास्तवमा हरेक व्यवसायमा महिलाहरूले फेस गर्न परिरहेको छ, पुरुषहरूले पनि कतिपय बेलामा फेस गर्न परेको छ, तर बढी महिलाहरू। र यसमा गृहस्थको काममा कस्तो भन्दाखेरि खाना पकानाको मात्र होइन, केयर इकोनोमी जुन छ, बुढाबुढी बच्चाको स्याहार सुसार र अहिले गएर त बच्चाको पढाइ पनि हेर्न पर्ने भइरहेको छ, है? त्यसैले समस्त रूपमा हेर्ने हो भने नेपालको पत्रकारिता जगतमा नेपाली महिला पत्रकारहरूले स्थान बनाइसकेका छ। एकदम इन्टरनेसनल लेभलको हामी पत्रकार महिलाहरू भएर हामीले देखाइसकेका छौँ, तर नीति निर्माणमा अझ पनि हामीले स्थान पाउन सकिरहेको छैन। र यो महामारीको बेलामा चाहिँ नि सबैको ध्यान आकर्षण म के गर्न चाहन्छु भने एउटा स्वास्थ्यको हिसाबबाट पनि महिला पत्रकारहरूले पुरा स्वास्थ्य बिमाको साथसाथै पर्सनल प्रोटेक्सन इक्विपमेन्ट पाउनुको साथसाथै आफूले सूचना संकलन गर्न जान पाउने हक पनि पाउनु पर्छ। र अनि सबभन्दा अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि अहिले वित्तीय संकट परेको बेलामा प्रेसहरूले एकदमै स्टाफ कटौती गरिरहेका छन्। त्यो बेलामा महिला पत्रकारहरूलाई डर चाहिँ के छ भने महिला पत्रकारहरू सबभन्दा पहिला जागिरबाट हटाइने हो कि भनेर। यी सबै ध्यानमा राखौँ, अगाडि लैङ्गिक समानताको साथै हाम्रो पत्रकारिता जगत पनि अगाडि बढौँ र पत्रकारिता जगत यो महामारीको बेलामा सबै पत्रकारहरू महिला पुरुष सबै पत्रकारहरू एकदम सुरक्षित रहेर एकदम सुशासनको साथमा सत्य तथ्यको सूचना संकलन गरिकन जनता समक्ष पस्किन पर्ने हाम्रो झन् ठुलो दायित्व छ।
त्यसै गरी सूचना तथा प्रसारण विभागकी निर्देशक एवं सूचना अधिकारी सुमन बज्राचार्यले आज सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको विस्तृत विवरण दिँदै हुनुहुन्छ।
विभागले स्वदेशी तथा विदेशी पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूलाई स्थायी तथा अस्थायी प्रेस प्रतिनिधि प्रमाण पत्र र पत्रकार परिचय पत्र जारी तथा नवीकरण गर्ने काम गर्दै आइरहेको छ। पत्रकार पेसामा संलग्न व्यक्तिहरूको विवरण विभागमा हुने भएकोले एउटा पत्रकारहरूको किताब खाना जस्तै हुन गएको छ। यसै क्रममा महिला तथा पुरुष पत्रकारहरूको संख्या कति छन् त विभागको रेकर्डमा भन्दाखेरि 2073 सालमा 4872 रहेकोमा 2074 सालमा 4657 पुगेको देखिन्छ। त्यस्तै गरेर 2075 सालमा अलिकति बढेर 4868 पुगेको देखिन्छ भने 2076मा फेरि अलिक घटेर 4080 मात्रै भएको देखिन्छ। त्यस्तै गरेर महिला पत्रकारहरूको संख्या हेर्ने हो भने विभागको रेकर्डमा भए अनुसार 2073-74 महिला पत्रकारको संख्या 593 भएको देखिन्छ, जसलाई प्रतिशतमा भन्ने हो भने जम्मा संख्याको 12.7% रहेको देखिन्छ। यसभित्र महिला सम्पादकहरूको संख्या 31, स्वतन्त्र पत्रकारहरूको संख्या 7, र फोत्र पत्रकारको संख्या 5 जना रहेको र विदेशी महिला पत्रकारहरूको संख्या 8 जना रहेको छ। त्यस्तै गरेर 2075-76 अभिलेखलाई हेर्ने हो भने महिला पत्रकारहरूको संख्या अलिक घटेको देखिए तापनि प्रतिशतमा हेर्दाखेरि बढेकै देखिन्छ, अर्थात् 13% रहेको छ। संख्यामा 534 जना महिला पत्रकारहरूको संख्या देखिन्छ, तर पनि महिला सम्पादकको संख्या चाहिँ बढेको देखिन्छ। यसलाई हामीले एकदम राम्रो मान्नुपर्छ। सम्पादकमा 45 जना रहेको छ महिला पत्रकारहरू, र स्वतन्त्र पत्रकारमा पनि 1 जना बढेर 8 जना भएको छ, र फोटो पत्रकारमा जम्मा 4 जना मात्रै भएको अवस्था छ। त्यस्तै गरेर विदेशी महिला पत्रकारहरूको संख्या पनि अलिक घटेर 3 जना मात्रै भएको हाम्रो रेकर्डमा देखिन्छ। त्यस्तै गरेर समय सापेक्ष अनुसार अनलाइन सञ्चार माध्यमहरूको संख्या चाहिँ बढ्दै गएको अवस्था छ। 2074 वैशाख महिनादेखि मात्र अनलाइन सञ्चार माध्यम दर्ता प्रमाणपत्र प्रदान गर्दै आएको भए तापनि आजको मितिसम्ममा 1,916 अनलाइन दर्ता भइसकेको अवस्था छ। यो 2074 वैशाखदेखिको डाटा हो है। 2074-75 रेकर्डलाई हेर्ने हो भने एक वर्षमा 572 अनलाइन दर्ता भएकोमा 53 अनलाइनमा महिला सञ्चालकहरू रहेको देखिएको छ, जुन कुल संख्याको 9.26% हुन आउँछ। त्यस्तै गरेर 2075-76 दर्ता भएको अनलाइनको संख्या हेर्ने हो भने 573 अनलाइन दर्ता भएकोमा 73 अनलाइनमा महिला सञ्चालक रहेको देखिन्छ, जुन कुल संख्याको 12.56% भएको छ, जुन अघिल्लो वर्षभन्दा राम्रो हामीले पाउँछौँ। यसरी महिला पत्रकार तथा मिडियासँग सम्बन्धित कार्यहरूमा महिला सञ्चालकहरूको संख्या बिस्तारै बढेको अवस्था देखिन्छ। अब यसलाई अलिकति हामीले महिला पत्रकारहरूलाई अलिकति इन्करेज गर्नको लागि तालिम, छात्रवृत्ति तथा अन्य सुविधा आदिको व्यवस्था गर्न सकेमा अझ राम्रो हुने हामीले देख्छौँ।
नेपाली पत्रकारितामा महिलाको उपस्थिति न्यून भए तापनि केही वर्ष यता क्रमिक रूपमा सुधार भएको हामीले पाएका छौँ। त्यसै गरी विशेष गरी नेपाली सञ्चार माध्यममा राजनीतिक समाचारलाई मुख्य समाचार मानिए तापनि सामाजिक विषयवस्तुलाई पनि प्राथमिकताका साथ स्थान दिइएको हाम्रो तथ्याङ्कले बताएको छ। त्यसै गरी COVID-19 पेन्डेमिकसँगै लकडाउन भए यता पत्रकारहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको हामीले थाहा पाइरहेकै छौँ। त्यसमा महिला पत्रकारहरू पनि आर्थिक एवं व्यावसायिक रूपमा प्रभावित नै छन्। यस सम्बन्धमा हाम्रो यथार्थ तथ्याङ्क अझ आउन बाँकी नै छ। फ्रिडम फोरमले हरेक अध्ययनपछि सञ्चार माध्यम अर्थात् सरकारी निकायलाई केही सुझाव पनि दिँदै आएको छ। यस विषयमा पनि म थोरै चर्चा गर्न चाहन्छु। सरकारी निकायमा हामीले दिने सुझावहरूमा महिलाहरूलाई प्रवक्ता एवं सूचना अधिकारी रूपमा नियुक्त गर्नुपर्छ, र त्यसै गरी सञ्चार माध्यमहरूलाई लैङ्गिक समानतासँग सम्बन्धित ऐन अर्थात् निर्देशिका बनाउन प्रेरित गर्नुपर्दछ, र त्यसै गरी मिडिया हाउस अर्थात् सञ्चार माध्यमहरूका समाचार कक्षहरूलाई अनुगमन गर्नुका साथै समाचार कक्षबाट प्रकाशित हुने सामग्रीहरू पनि कतिको लैङ्गिक रूपमा समान छन् भनेर अनुगमन गरिनुपर्दछ, र त्यसै गरी सञ्चार माध्यममा महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पनि नियुक्त गर्नु जरुरी हुन्छ। र सञ्चार माध्यम अर्थात् सम्पादकहरूलाई पनि हाम्रो सुझाव के रहेको छ भने महिला पत्रकारहरूलाई बढीभन्दा बढी नियुक्त गर्नुहोस्, उहाँहरूलाई तालिम दिनुहोस्, र उहाँहरूलाई रिपोर्टिङको क्रममा विज्ञको आवाजमा पुरुष अर्थात् महिला दुवैलाई नै समावेश गरी रिपोर्टिङ गर्न निर्देशन दिनुहोस्। त्यसै गरी उहाँहरूको समाचारहरू कतिको लैङ्गिक रूपमा समान छन्, उहाँहरूको समाचारले पुरुष अर्थात् महिलालाई कसरी प्रस्तुत गरिरहेको छ त्यो पनि यहाँहरूले अनुगमन गरिदिनुहोस्। त्यसै गरी समाचार कक्षमा पनि सञ्चारकर्मीहरूलाई कसरी रिपोर्टिङ गर्ने र लैङ्गिक समान रूपमा आफ्ना समाचारहरू कसरी प्रस्तुत गर्ने भन्ने विषयमा तालिम दिनुहोस्, र महिला पत्रकारहरूलाई विशेष गरी क्षमता विकास गर्नका लागि उहाँहरूलाई मेन स्ट्रिम बिटमा रिपोर्टिङ गर्न लगाउनुका साथै उहाँहरूलाई तालिम दिएर अझ प्रतिस्पर्धी बनाउन सहयोग गरिदिनुहोस्। र आजको यस कोरोनाको पेन्डेमिकको परिप्रेक्ष्यमा महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षाको पनि सुनिश्चित गरिनुपर्दछ। र त्यसै गरी सञ्चारकर्मीहरूलाई हाम्रो के सुझाव रहेको छ भने आफ्नो रिपोर्टिङमा लैङ्गिक हिसाबले कसरी समान बनाउने भन्ने कुरामा विचार पुर्याउनुहोस्। त्यसै गरी आफूले रिपोर्टिङ गर्ने क्रममा पुरुषका साथै महिला विज्ञहरूको पनि आवाज सकेसम्म ल्याउन कोसिस गर्नुहोस्। र यिनै सुझावहरूमा हाम्रो सञ्चार माध्यम सम्पादक अर्थात् सञ्चारकर्मी र सरकारी निकायले पनि थोरै मात्र ध्यान दिनु भएमा पनि नेपाली सञ्चार माध्यमहरूमा महिलाको उपस्थितिमा भविष्यमा पक्कै वृद्धि देखिनेछ भन्ने हामीले आशा लिएका छौँ। हामी आजको कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। आजको यस कार्यक्रममा आफ्नो विचार व्यक्त गरिदिनु भएकोमा खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष नम्रता शर्मा र सूचना तथा प्रसारण विभागकी निर्देशक एवं सूचना अधिकारी सुमन बज्राचार्यज्यूलाई धेरै धेरै धन्यवाद दिँदै यस तथ्याङ्क सङ्कलनमा मलाई सहयोग गर्नुहुने मेरो समकक्षी शान्ति चौलागाईलाई पनि धन्यवाद दिँदै सधैँ झै हाम्रा पडकास्टका विषयहरूमा यहाँहरूको प्रतिक्रियाको अपेक्षा गर्दछौँ। आजको पडकास्टबाट म नानुमया खड्का पनि बिदा चाहन्छु। नमस्कार।